रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्संवादको अर्को श्रृंखलामा म नवराज लम्साल। आदरणीय श्रोताहरू, राष्ट्रिय राजनीति केही समयदेखि पार्टीहरूको महाधिवेशनमय भएको थियो र अन्य मुद्दाहरू केही हदसम्म छायामा परे जस्तो वा ओझेल परे जस्तो पनि देखिएको थियो। तर एमाले र कांग्रेसको महाधिवेशनपछि यही पुष 11 नेकपा माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलन गर्दैछ र धेरैको ध्यान त्यसतर्फ पनि आकर्षित छ। तर सँगसँगै हिजो सत्ता गठबन्धन दलहरूले आन्तरिक बैठक पनि गरे, विभिन्न छलफलहरू गरे र सर्वदलीय बैठकको पनि आयोजना गरे। त्यसका केही निर्णयहरू, त्यसका निर्णय प्रक्रियाहरू र उठेका मुद्दाहरूका विषयमा आम संसारमा आएकै छन् र हाम्रा समाचार प्रसारणहरूमा हामीले त्यसलाई समेटेकै छौं। नेपाली कांग्रेसको 14 महाधिवेशनको मतगणना पनि करिब अन्तिम चरणमा पुगेको छ र केन्द्रीय शासकका केही पदहरूको मतगणना मात्रै बाँकी छ र यो पार्टीहरूको महाधिवेशन र महाधिवेशनमय भएको सन्दर्भमा सत्ता गठबन्धन, एमसीसी अनि त्यसपछि राष्ट्रिय सभाको निर्वाचन, कोविड जस्ता विषयहरू कतिपय हदमा ओझेलमा पनि परेका थिए र हिजोदेखि एक प्रकारको छलफल प्रारम्भ पनि भएको छ। लोकतन्त्रमा दलहरू महत्वपूर्ण मानिन्छन्, लोकतन्त्रका जग हुन् दलहरू। यी दलहरूको राष्ट्रिय महाधिवेशनप्रति चासो हुनु पनि स्वाभाविक हो। ठूला दलहरू नेपाली कंग्रेस, एमालेको महाधिवेशन सकिएपछि अर्को ठूलो दल नेकपा माओवादी केन्द्र आफ्नो राष्ट्रिय सम्मेलन गर्दैछ। के गर्दैछ माओवादी केन्द्र र कस्तो हुँदैछ प्रक्रियाहरू, आज हामी त्यस विषयमा अलिकति बहस गर्छौं। आज हामीसँग माओवादी केन्द्रका एकजना युवा नेता केन्द्रीय सदस्य माधव सापकोटा सुबोध हुनुहुन्छ। माधवजी, स्वागत छ।
हजुर, धन्यवाद।
यहाँहरूको सम्मेलन, राष्ट्रिय सम्मेलनका लागि गाउँ गाउँबाट, जिल्लाहरूमा, प्रदेशहरूमा पनि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। तपाईँहरूको पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट केही समय अघि उद्घाटन पनि गर्नुभएको थियो। कस्तो छ माहौल, के गरिराख्नु भएको छ गाउँ गाउँदेखि, त्यो महाधिवेशन अथवा सम्मेलनको प्रक्रियाहरू कसरी अघि बढ़ाएका छन्?
हजुर, ठिकै हो। हामी अब अहिले राष्ट्रिय सम्मेलनको अन्तिम तयारीको चरणमा जुटेका छौँ। खास गरिकन पार्टी सदस्यता नवीकरण, वितरण, सेल कमिटीहरू, हाम्रो तल आधारभूत तहको पार्टी संगठन भनेको सेल कमिटीहरू हुन्। सेल कमिटीहरू गठन गर्ने, हिजोको गाविस हुँदा त्यहाँ साबिक ओडाहरूमा त्यहाँ टोल कमिटी बनाउने, आजका ओडाहरूमा ओडा कमिटी हुँदै स्थानीय तहका गाउँ नगरका सम्मेलनहरू सम्पन्न गरेर हामी प्रदेशका हाम्रो 7 भूगोल र अरू गरेर 10 जम्मा चाहिँ प्रदेशका संरचनाहरू छन्। त्यसमध्ये 9 प्रदेशका सम्मेलनहरू सम्पन्न गर्दै अब हामी राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा छौँ। यसरी हेर्दा तलैदेखि, भुइँतलादेखि नै पार्टी कामलाई व्यवस्थित गर्दै करिब 8 लाखको हाराहारीमा पार्टी सदस्यता नवीकरण व्यवस्थित गर्दै र प्रदेश स्तरका सम्मेलनहरू, कतिपय ठाउँमा पदाधिकारीहरू चयन भएका छन्, कतिपय ठाउँमा चयन हुने प्रक्रियामा छ। आज हामी बागमतीमा भए सहमतिबाट, नभए निर्वाचनकै विधिबाट भए पनि पदाधिकारीहरू चयन गर्दैछौँ भन्दा यसरी हेर्दाखेरि एउटा उत्सवका रूपमा भव्य उल्लासमय वातावरणका बीचमा राष्ट्रिय सम्मेलनको अन्तिम तयारीको चरणमा हामी आइपुगेका छौँ।
सबै दलले जब राष्ट्रिय सम्मेलन वा महाधिवेशनहरू आउँछ, पार्टी सदस्यता बढेको, धेरै मान्छेहरू हाम्रा सदस्य भएको भनेर भन्छन्। तपाईँहरू पनि पार्टी सदस्य बढेको, सदस्यता वितरण गरेको, नवीकरण गरेको, बढेको भन्नुभएको छ। अनि राष्ट्रिय राजनीतिमा चाहिँ तपाईँहरूको पार्टीलाई अलिक खुम्चेको भनेर विपक्षीहरूले आरोप लगाइरहन्छन्, तपाईँहरू सदस्य बढेको भनिराख्नु भएको छ, के हो पिक्चर चाहिँ?
ठिकै हो, यो मुद्दा नारा कार्यक्रम र एजेन्डाका हिसाबले माओवादी केही मुद्दा नारा कार्यक्रम हावी छ देशमा आजको दिनमा। त्यसरी हेर्दा माओवादी मुलुकको पहिलो पार्टी हुनुपर्ने हो, तर अहिले हामी अङ्कगणितका हिसाबले, सङ्ख्याका हिसाबले त्यो स्थितिमा छैनौँ। त्यसरी हेर्दा हामी खुम्च्यौँ कि भन्ने हाम्रा बारेमा जे चासो चिन्ताका साथ छलफल भइरहेका छन् त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ र हामी मुद्दा नारा एजेन्डा र कार्यक्रमका हिसाबले जे अग्र स्थानमा छौँ, हामीले नेतृत्व गरिराखेका छौँ, सङ्ख्या र अरू प्राविधिक हिसाबले पनि माओवादी पहिलो पार्टी भन्नुपर्दछ। यद्यपि हामी मुद्दा नारा कार्यक्रमका हिसाबले नेपालमा एउटा बलियो कम्युनिस्ट केन्द्र निर्माण गर्ने भनेर नेकपा एमालेसँग माओवादीले एकता गरेर हामीले नयाँ पार्टी नेकपा निर्माण गर्यौँ। विविध कारणवश त्यो चाहिँ सम्भव रहन सकेन। अहिले पनि त्यसबारेमा हाम्रो फरक मत छैन। एउटा बलियो र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गरेर मात्रै समाजवादको आधार तयार पारेर समाजवादी गन्तव्यमा अगाडि जान सकिन्छ भन्ने कुरामा हामी स्पष्ट छौँ। जहाँसम्म तपाईँले अहिले सवाल राख्नुभयो, हामीलाई के लाग्दछ भने माओवादीका बारेमा यसबीचमा पनि केही कन्फ्युजनहरू भए। हामी खास गरिकन 2 विषय, एउटा व्यवस्था फेर्ने व्यवस्था फेरेर मात्रै हुँदैन, नेपाली जनताको जीवन स्तर पनि फेर्नुपर्छ भन्ने मान्यतामा थियौँ र छौँ। त्यसरी हेर्दा एउटा मात्रै कार्यभार हामीले पुरा गऱ्यौँ, त्यो भनेको व्यवस्था फेरियो, नेपाली जनताको आर्थिक, सामाजिक, सांस्कृतिक जीवन स्तर फेरिएको छैन। त्यो फेर्नका निमित्त समाजवादको आधार तयार पार्ने गरी अहिले काम गर्ने र समाजवादमा पुगी छाड्ने हाम्रो यो उद्देश्य हो। यस बारेमा नेपाली जनतालाई, आम मजदुर किसानहरूलाई हामीले ठिक ढङ्गले प्रशिक्षित गर्न सकेनौँ, बुझाउन सकेनौँ। त्यसो गर्दा हामी र अरू संसदीय कोर्समा रहेका राजनीतिक पार्टीहरूका बिचमा समान खालको जस्तो बुझाइ भयो, जुन पार्टीमा लागे नि एउटै हुने जस्तो, भन्दा हामी सिद्धान्त, मूल्य, मान्यता र एउटा उद्देश्यका साथ यो संसदीय प्रतिस्पर्धाको राजनीतिमा छौँ। यद्यपि हामी के छैनौँ भने, अरू पार्टीहरू चुनावदेखि चुनावसम्मको गन्तव्यमा हुनुहुन्छ, हामी के भनेका छौँ भने चुनाव चाहिँ हाम्रा लागि साध्य होइन, यो साधन मात्रै हो। हामी चुनावलाई सिद्धान्त मानेका छैनौँ। अरू पार्टीहरूले चुनाव जित्ने एउटा मतलब अङ्कगणितका हिसाबले पहिलो दोस्रो के हुने र त्यसबाट लाभ प्राप्त गर्ने, यसरी हेर्दा उहाँहरूको यो सिद्धान्त छ। तर माओवादीले चुनावलाई सिद्धान्तका रूपमा, साध्यका रूपमा स्वीकार गरेको छैन र यो एउटा साधनका रूपमा मात्रै हामीले यसलाई स्वीकारेका छौँ।
यसो भन्न सकिन्छ, तपाईँले यसो भन्दाखेरि लोकतान्त्रिक प्रक्रियाप्रति नै माओवादीको विश्वास छैन भन्ने आरोप लगायो भने चाहिँ के भन्नुहुन्छ?
विश्वास भएरै हामी यो प्रतिस्पर्धामा आएको, नभने माओवादीहरूलाई संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूलाई लाग्ने आरोप के हो भने चुनावसँग चाहिँ विश्वास गर्दैनन्, एक दलीय तानाशाही हुन्छन्, निरङ्कुश हुन्छन्, यस्तै यस्तै आरोप लाग्थ्यो। हामीले भन्यौँ हामी शान्तिपूर्ण प्रतिस्पर्धालाई स्वीकार गर्न तयार छौँ, न कि संसदीय हिजोको परम्पराको मतलब प्रतिस्पर्धा र व्यवस्थालाई स्वीकारेको। हामीले शान्तिपूर्ण प्रतिस्पर्धालाई स्वीकारेका हौँ। आजको 21औं शताब्दीको विज्ञान प्रविधिको जमानामा प्रतिस्पर्धा गर्ने, जनताका आफ्ना मुद्दाहरू लिएर जाने र त्यसैबाट जनताको विश्वास हासिल गरेर अगाडि जाने भन्ने कुरा स्वीकार गरेरै यहाँ आएको। तर हाम्रो के कुरा होइन भने, चुनाव जित्ने केही स्थान मानिसहरू चाहिँ वडा अध्यक्षदेखि गाउँपालिकाका मेयर, उपमेयर हुँदै सांसद मन्त्री हुने, निर्माण गर्ने यो कोर्समा हामी छैनौँ। हामी के छौँ भने, शान्तिपूर्ण प्रतिस्पर्धाद्वारा सत्तामा चाहिँ पुग्ने, जनताको मन जितेर र त्यहाँ पुगेर समाजवादको आधार तयार पार्दै समाजवादी गन्तव्यमा पुगी छाड्ने लक्ष्य उद्देश्यमा छौँ।
तपाईँहरू पनि राष्ट्रिय सम्मेलनमा हुनुहुन्छ, अब नजिकै आइसकेको छ, तपाईँको शब्दमा है तल्लो तहदेखि हामीले कामहरू गर्दै आएको छौँ, आज बागमतीको छ भनेर भन्नुभएको छ। अरू पार्टीको निर्वाचन प्रक्रिया, अरू पार्टीको नेतृत्व चयन प्रक्रिया, त्यो अधिवेशनको प्रक्रिया भन्दा तपाईँहरू के अर्थमा भिन्न हो?
हामी खास गरिकन अहिले समकालीन नेपालका राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रको बारेमा एउटा छलफल छ। हामीले कङ्ग्रेसको भर्खरकै महाधिवेशन पनि हेऱ्यौँ, अलि अगाडि नेकपा एमाले चितवनमा पुगेर गरेको सम्मेलन पनि हेऱ्यौँ। चितवनमा उहाँहरूले नारायणीको किनारमा आमसभा गर्नुभयो, सौराहामा पुगेर एकैचोटि केपी ओलीले एउटा सूची सार्वजनिक गर्नुभयो, घोषणा गर्नुभयो, त्यसलाई मानेन, निर्वाचनमा गयो। नेपाली काङ्ग्रेसले सुरुमै उद्घाटन समारोह गर्यो, भोलिपल्टदेखि चाहिँ मनोनयन खोल्यो, सबै चिज गर्यो, भन्दा राजनीतिक पार्टीहरू भनेको खास गरिकन मुलुकका समग्र कुराहरूको चाहिँ नेतृत्व गर्ने, प्रतिनिधित्व गर्ने, समग्र कुराको समीक्षा गरेर एउटा निष्कर्षमा पुगेर त्यो निष्कर्षलाई लागू गर्ने संस्थाहरू हुनुपर्छ। तर यसरी हेर्दा आज पार्टीहरूभित्र समग्र देशको मूल्याङ्कन, पार्टीले आफ्ना महाधिवेशन सम्मेलनहरूका बिचमा भए गरेका काम कारवाहीहरूको समीक्षा गर्ने, त्रुटि कमजोरीहरूका बारेमा त्यहाँ एउटा आत्मसमीक्षा गर्ने र त्यसका आधारमा अरू 5 वर्षका निमित्त भावी कार्यक्रमहरू निश्चित गर्ने, भावी कार्यक्रमहरू तय गर्ने, यो प्रयोजनका निमित्त महाधिवेशनहरू, सम्मेलनहरूको आयोजना गरिन्छ। तर तपाईँ यसरी हेर्नुभयो भने अरू पार्टीहरूको र खास गरिकन कङ्ग्रेस, एमाले, राप्रपा लगायतका ठुला पार्टीहरूका सम्मेलनहरू, महाधिवेशनहरू भए, तपाईँ त्यहाँ फर्केर हेर्नुभयो भने एक घन्टा एक पटक पनि त्यहाँ आगामी कार्यक्रमहरूका बारेमा न चर्चा गरियो, न विगतमा के कार्यक्रम तय गरिएको, त्यो कति सफलता प्राप्त भए, कति कमजोरी सीमाहरू रहे, त्यसको समीक्षा हुन सकेन भन्दा यसरी हेर्दा अहिले विचारको प्रश्न, नीति कार्यक्रमको प्रश्न र आन्तरिक जीवन स्तरको प्रश्नका बारेमा चाहिँ पार्टीहरूभित्र छलफल, बहस, अन्तर्क्रिया समीक्षाहरू निकै कमजोर भएका छन्। यसले के गर्छ भने मूलभूत रूपमा विचार राजनीतिको पक्ष हावी हुने कुरा चाहिँ कमजोर भएर जान्छ र त्यसले शासन व्यवस्था र शासन पद्धति प्रणालीमा समेत रिफ्लेक्सन गर्छ। त्यो भनेको कुनै न कुनै रूपमा सुशासन कसरी कायम गर्ने, समृद्धिको दिशामा राष्ट्रलाई कसरी हाँक्ने, यो रोड म्याप पार्टीहरूभित्र आफूसँग भएन भने तिनले के कुराका आधारमा शासन व्यवस्था र पद्धति प्रणालीको नेतृत्व गर्न सक्दछन्, यो प्रश्न छ। यसरी हेर्दाखेरि हामी अहिले के गरिराखेका छौँ, अध्यक्ष कमरेड प्रचण्डले एउटा नयाँ दस्तावेज राष्ट्रिय सम्मेलनमा ल्याउँदै हुनुहुन्छ, त्यहाँ ग्रुप विभाजन गरेर त्यसका बारेमा पर्याप्त बहस गरिन्छ र टोली नेताहरूले त्यसका निष्कर्ष र धारणाहरू सुनाउनेछन्। त्यस आधारमा फेरि सम्मेलनले एउटा संश्लेषण गर्नेछ र हामी एउटा अहिले तलैदेखि छलफल गरेको कुरा के हो भने नेपालको क्रान्ति नेपाली क्रान्ति अल्मलिएको छ, यसलाई अल्मलिन नदिकन फेरि पनि समृद्धिको दिशातिर अगाडि जानका निमित्त र नेपालको क्रान्तिको मोडेल कुन ढङ्गले हामी अगाडि जान्छौँ भन्ने यसबारेमा एउटा हामी ठोस धारणा अवधारणा विकास गर्छौँ सम्मेलनबाट र त्यसलाई लिएर फेरि फर्केर हामी विभिन्न रूपहरूबाट तल गाउँसम्म जान्छौँ आफ्ना पार्टी पङ्क्तिलाई र आम नेपाली जनतालाई हाम्रो विचारका बारेमा हामीले विकास गर्ने क्रान्तिको नयाँ रणनीति र मोडेलका बारेमा तलै सम्मन गरेर यसको सम्प्रेषण प्रसारण गर्छौँ। त्यसले एउटा हामी एउटा सङ्गठन निर्माण गरेका छौँ, एउटा तागत आर्जन गरेका छौँ र त्यो सङ्गठन र तागतमा गएर यो विचार मार्फत सम्प्रेषण गऱ्यौँ भने फेरि नयाँ ढङ्गबाट नेपाली जनतालाई एउटा आकर्षण दिने गोलबन्द गर्ने र आसन्न निर्वाचनहरू मार्फत सफलता प्राप्त गर्ने उद्देश्यका साथ हामी सम्मेलनको
तयारी। जस्तो माधवजी भन्नुभयो नि क्रान्ति अल्मलिएको, तपाईँलाई लाग्दैन क्रान्ति अल्मलिया छ कि माओवादी अल्मलिएको छ अहिले राजनीतिमा?
माओवादी अल्मलिएरै क्रान्ति अल्मलियो अहिले। माओवादी र क्रान्ति भनेको कुरा चाहिँ एक आपसमा पर्यावादी जस्तो अन्तर सम्बन्धित जस्तो तपाईँ हेर्नुभयो भने मैले अघि पनि भने सबै मुद्दा कार्यक्रमहरू त्यसैले माओवादी अल्मलिएरै क्रान्ति अल्मलिएको छ। हुन त हामी यो बिचमा 3.5 वर्ष जति नेकपा को एउटा प्लेटफर्म निर्माण गऱ्यौँ, एउटा नयाँ पार्टी निर्माण गर्ने प्रयत्न गऱ्यौँ, त्यो सम्भव भएन। हामी एउटा के समीक्षामा छौँ भने आजको आवश्यकता अनुरूपको विचारको विकास र रूपान्तरणको प्रश्न चाहिँ सही ढङ्गले हल गर्न नसक्दाखेरि माओवादी पनि क्रान्ति पनि अल्मलिएको छ। त्यसैले माओवादी र क्रान्तिलाई अल्मलबाट माथि उठाएर विचारको विकास गर्दै रूपान्तरणको दिशामा जाने समाजवादको आधार तयार पार्ने कामका निमित्त नै हामीलाई अहिले एउटा नयाँ विचारको क्रान्तिको नयाँ मोडेलको चाहिँ जरुरी भएको छ।
त्यो नयाँ मोडेल चाहिँ के हुन्छ माधवजी? तपाईँहरूको विचारको प्रश्न भनेर राम्रो कुरा गर्नुभयो, नयाँ मोडेलको कुरा गर्नुभयो, अनि अहिले भन्नुभएको थियो नि तपाईँहरू ठुलो कम्युनिस्ट पार्टी बनाउने, ठुलो प्लेटफर्म बनाउने भनिरहनु भयो, तर आम मान्छेको बुझाइमा चाहिँ तपाईँहरू सानो हुँदै जानुभयो जस्तो पनि देखिया छ। यतिखेर तपाईँहरूको विचारको प्रश्न चाहिँ के हो?
ठिकै हो, हिजो हामीले जनयुद्ध गरिरहँदा र शासन व्यवस्था परिवर्तन गर्नुपर्छ भन्दाखेरि त्यस बेलाको मुख्य बाधक भनेको राजतन्त्रात्मक एकात्मक केन्द्रीकृत व्यवस्था हो, त्यसैले राजालाई नफ्याँक्दासम्म यो व्यवस्था परिवर्तन सम्भव छैन भन्ने हाम्रो निष्कर्ष थियो। आजको कुरा गर्दा व्यवस्था फेर्ने भनिराखेका छौँ मूलभूत रूपमा हामीले, त्यसो गर्दा आजको व्यवस्था फेर्ने कुराको सबभन्दा ठुलो बाधक भनेको चाहिँ हाम्रो अब यो चाहिँ खास गरिकन भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवाद अर्थात् दलाल पुँजीवाद चाहिँ आजको मुख्य बाधक र शत्रु हो। भन्दा दलाल पुँजीवादी व्यवस्था र दलाल पुँजीवादी उत्पादन सम्बन्धलाई अन्त्य नगरिकन हामी अगाडि जान सक्दैनौँ, त्यसमा हामी स्पष्ट छौँ। भन्दा यसैको पेरिफेरीमा हामी विचार र क्रान्तिको मोडेल कस्तो बनाउँछौँ भन्ने छलफलमा छौँ। यसरी हेर्दा दलाल पुँजीवाद यसका बारेमा पर्याप्त बहस भइराखेका छन्। हुन त यही बारेमा हाम्रो अध्यक्ष कमरेडले बागमा यो 10 वटा प्रदेश सम्मेलनहरूको संयुक्त उद्घाटनमा बोलेको कुरालाई अलिकति तोडमोड पनि गरियो शेयर बजारसँग जोडेर, जबकि त्यो कुरा त्यससँग सम्बन्धित थिएन। उहाँले यही पेरिफेरीमा भनेको आजको दिनमा क्रान्तिलाई अलमल गर्ने क्रान्तिलाई बराल्ने कुरा चाहिँ दलाल पुँजीवादले गरिराखेको छ। साडीदेखि गाडीसम्म विदेशबाट किनेर ल्याउने, त्यसको बिचमा बसेर बिचौलियाहरूले जे चाहिँ मतलब नाफा खान्छन् र राष्ट्रको पुँजी जे पलायन हुन्छ, यो कुरा चाहिँ राष्ट्रिय अर्थतन्त्रको कोणबाट र समृद्धिको कोणबाट हेर्दाखेरि चाहिँ आजको दिनको मुख्य शत्रु र बाधक हो। भन्दा हामीले साडीदेखि गाडीसम्म विदेशबाट ल्याउने जे परिपाटी र प्रचलन छ, भोलि नै हामी यसलाई अन्त्य गर्न नसकौँला, तर यसलाई निरुत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्रको दिशामा लैजाने, गाउँ गाउँमा सानसाना उद्यमहरू बनाउने, प्रदेशहरूले आफ्ना औद्योगिक जोनहरू बनाउने, सङ्घीय सरकारले लाखौँका सङ्ख्यामा एकैचोटि चाहिँ रोजगारको अवसर सृजना गर्ने र यही उत्पादनको चाहिँ मोडेल विकास गरेर अगाडि जाने कुरा चाहिँ हामीले तयार नगर्दासम्म यसले यो दलाल पुँजीवादले चाहिँ हामीलाई अगाडि जान दिँदैन। यसर्थमा आजको भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको स्थितिलाई निरुत्साहन गर्दै यसलाई अन्त्य गर्ने गरिकन आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यो दिशातिर गएर मात्रै हामीले चाहिँ खास गरिकन समाजवादको गन्तव्यमा पुग्न त्यसका लागि आधारहरू तयार गर्न सक्छौँ भन्ने वरिपरि हामी छलफल बहस गरिराखेका छौँ। यो छलफल बहसको आधारमा यो सम्मेलनसम्म जाँदा हामी पक्कै विचारको एउटा संश्लेषण गर्छौँ र क्रान्तिको मोडेल अब यो हुनेछ। हिजो हामी जनयुद्ध लड्दाखेरि सुस्पष्ट थियो हामी कसरी अगाडि जान्छौँ, गाउँमा चाहिँ आफ्नो स्थिति सुदृढ गरेर गाउँले सहरलाई घेरा हाल्ने र सहरमा प्रभाव विस्तार गरेर केन्द्रीय राजधानीमाथि हस्तक्षेप बढाउने भन्ने हामी एउटा स्पष्ट कार्ययोजना कार्यदिशाका साथ थियौँ। आज पनि हामी ठिक ढङ्गले यसै गरिकन मतलब चाहिँ भूमण्डलकी वित्तीय एकाधिकार पुँजीवादको चाहिँ हिरुसान गर्दै हामी समाजवादको आधार यसरी निर्माण गर्छौँ भन्ने एउटा सुस्पष्ट मार्गचित्र दिन्छौँ, यसकै वरिपरि छलफल गरिराखेका छौँ।
व्यवस्था परिवर्तनको कुरा भयो, के हदसम्म नेपालमा गणतन्त्र संहिताका मुद्दा तपाईँले भन्नुभयो जस्तो माओवादीको ठूलो योगदानको हिस्सा हो त्यो, त्यो चाहिँ सबैले सम्भवतः स्वीकार्नै पर्छ होला। तर अवस्था परिवर्तनका निम्ति चाहिँ तपाईँहरूको सशक्त उपस्थिति देखिएन र तपाईँहरू आफै कमजोर हुनुभयो, तपाईँहरूको मुद्दा चाहिँ स्थापित हुन सकेन भन्ने खालको माओवादीले पनि केही गर्न सकेन भन्ने चाहिँ बरु तपाईँहरूको युद्धकालमा जो तपाईँहरूका प्रति आकर्षण थियो त्यो घट्दै 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 गयो, यस विषयमा छलफल हुन्छ?
ठिक भन्नुभयो नवराज सर। हामी अहिले हामी के एउटा समीक्षामा छौँ भने हामी आफै कन्फ्युज भयौँ, हामी माओवादीहरू हामी क्रान्तिकारी भनिएकाहरू नै हामीलाई नै कन्फ्युजन भयो, हामी के ठिक कोर्समा त हिँडिरहेका छौँ, यो प्रतिस्पर्धाको चुनावको यो ब्यालेटको मोर्चा चाहिँ हाम्रो मोर्चा हो कि होइन भन्नेमा हामी पर्याप्त छलफल बहसमा भयौँ। त्यसरी हेर्दा कहीँ न कहीँ यस बिचमा हामी हाम्रै आफ्ना कार्यशैलीहरूका बारेमा, आफ्ना जीवनशैलीहरूका बारेमा, आफ्ना चाहिँ समग्र चाहिँ पद्धतिहरूका बारेमा कन्फ्युजन भयौँ। यो सम्मेलनले हामीलाई कन्फ्युजनबाट मुक्त बनाउँछ र यो कन्फ्युजनबाट हामी क्लियर भयौँ भने हामी योमा एउटा ऊर्जा एउटा जीवन भरिन्छ र त्यो ऊर्जा र जीवनका साथ हामीले नयाँ निर्माण गर्ने विचार र हामीले नयाँ तय गर्ने गन्तव्य जे गन्तव्य त छ त्यसलाई हामी सुस्पष्ट गर्छौँ। यस दिशामा अगाडि जाँदा मलाई लाग्छ फेरि माओवादीमा एउटा आकर्षण एउटा चाहिँ मतलब ऊर्जा पैदा हुन्छ र यसबाट एउटा रिजल्ट प्राप्त गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीलाई छ।
म अन्त अन्तमा छु, फेरि फर्क्यौँ तपाईँहरूको राष्ट्रिय सम्मेलनतिरै। जस्तो एमालेमा कतिपय मान्छेले भनेका थिए केपी ओलीज्यूसँग अगाडि उभिएर प्रतिस्पर्धा गर्ने आँट कसले गर्ला र भन्ने खालको तस्विर बाहिर थियो। डाक्टर भीम रावलले प्रतिस्पर्धा गर्नुभयो, केही पदहरू मान्छेले प्रतिस्पर्धा गर्नुभयो, चुनावी रौनक पनि देखियो। काँग्रेसको महाधिवेशनमा वडा तहदेखि नै को उम्मेद्वार भयो, कसले कति भोट पायो, को को उठ्यो भन्ने कुरो एउटा छ्याङ्गो तस्विर आम निर्वाचन जस्तै गरी देखियो। अब तपाईँहरूको सम्मेलनमा नै त्यो खालको बाहिर सर्वसाधारणले देखिने खालको प्रतिस्पर्धा हुन्छ कि त्यो आन्तरिक मात्रै हुन्छ?
यसमा दुई तीन कुरा छ। एउटा अहिले मानिसहरूले विचारलाई छोडेर नेतृत्वको मात्रै प्रश्न कुरा गरिराखेका छन्। हुन त कङ्ग्रेस एमाले राप्रपा जतिका पार्टीहरूमा अहिले यति नै छलफल हुनु पनि त्यो धेरै नयाँ कुरा होइन, किनभने हामी माओवादीहरू चाहिँ के कुरामा स्पष्ट छौँ भने पहिला विचारको प्रश्न हो, त्यो विचारलाई लागू गर्नका निमित्त जसले विचार चाहिँ मतलब प्रस्ताव गर्छ, जसले विचार उत्पन्न गर्छ त्यो नै लिडरसिप हो। हामीले हामी एउटा हिसाबले प्रशिक्षित हुँदै आएको कुरा, हामी सम्पूर्ण रूपमा क्रान्तिका कार्यभारहरू पुरा भइसके सम्पन्न भइसके भन्ने निष्कर्षमा छैनौँ। क्रान्तिको आधा कार्यभार हामीले पुरा गऱ्यौँ र आधा कार्यभार हामीसँग बाँकी नै छन्। त्यसो भएको हुनाले हामीलाई अझै विचार नयाँ ढङ्गले विकास गर्ने, क्रान्तिको मोडेललाई नयाँ ढङ्गले चाहिँ अब परिमार्जन गर्ने विकास गर्ने जरुरी छ भन्दा यसरी हेर्दा विचार र विचारका आधारमा नेतृत्व। अब अरू संसदवादी पार्टीहरूमा तपाईँ हेर्नुभयो भने त्यहाँ विचार छैन, सिधै ध्वान थापिन्छ र त्यहाँ प्रतिस्पर्धा गरिन्छ भन्दा त्योसँग माओवादीलाई तुलना गरेर के भनिन्छ भने अरू पार्टीले बरु प्रतिस्पर्धा गर्छन् त्यहाँ लोकतन्त्र छ, माओवादीमा चाहिँ त्यसो छैन र सबै प्रचण्डले भनेकै टिका लगाएकै हुन्छ भन्ने जस्तो चाहिँ अब गलत प्रकारको परिभाषा छ।
कतिपय माओवादीका साथीहरूले सामाजिक सञ्जालहरूमा लेखा के देखिन्छ भने अधिवेशन होस् त काङ्ग्रेस जस्तो होस् भनेर अस्ति एकजना साथीले लेख्नुभयो भनेर नि भाइरल भएको थियो। काङ्ग्रेसको अधिवेशनको आकर्षण चाहिँ माओवादीभित्र नै छिरेछ है?
सम्मेलन भनेको चाहिँ भोट हालेर को नेता भयो भएन भन्ने मात्रै कुरा चाहिँ मुख्य कुरा होइन, त्यो पनि एउटा पक्ष होला लोकतन्त्रको। तर हामी अहिले के हेरेका छौँ भने काङ्ग्रेस एमाले गरेकोले एमालेहरूले अवलम्बन गरेको चाहिँ विधिमै पनि त्यो कति पूर्णता छ भन्ने कुरा एउटा छलफलै छ। तपाईँ खास गरिकन कङ्ग्रेसका चाहिँ नयाँ उदयमान नेताहरूले गरेको भाषण र अरू सबै कुरालाई पनि त्यसलाई रेफरेन्सका रूपमा लिन सकिन्छ। तर मेरो केन्द्रीय विषय के थियो भने मूल कुरा चाहिँ विचार हो र विचारका आधारमा विचार नीति बनाइन्छ, नीति अनुकूलको नेतृत्व अर्थात् जे नीति तय गरिन्छ त्यो नीतिलाई बोक्न सक्ने प्रकारको नेतृत्व भयो भने मात्रै त्यो नेतृत्वको सार्थकता प्रमाणित हुन्छ। तर एकैचोटि ढ्वाङ मात्रै थाप्ने एउटा कुनै अनुहार परिवर्तन गरेर मात्रै एउटा व्यक्तिलाई फेरेर परिवर्तन गरेर मात्रै हामीले अहिले जे भनेको समाजवादी मोडेल या समाजवादको आधार तयार पार्ने नयाँ क्रान्तिको परिभाषा विकास गर्ने बहस गरिराखेका छौँ त्यो सम्पन्न हुन सक्दैन। यसरी हेर्दा अहिले विचारको प्रश्न हामी हेर्छौँ त्यहाँ ल हामी कहाँ खास गरिकन माओवादी आन्दोलनभित्र र माओवादी पार्टीभित्र नेतृत्वको सँग सम्बन्धित प्रश्नका बारेमा कुरा के हो भने आजको सङ्कट जे छ, आज कन्फ्युजन जे छ, आज खास गरिकन क्रान्ति माओवादी जे अल्मलिएको छ, यो अल्मलबाट माथि लैजाने विचार कसले प्रस्तुत गर्न सक्छ प्रचण्डले भन्दा सर्वोत्कृष्ट विचारहरू कसरी यहाँ प्रस्तुत गर्न सक्नुभयो भने यो सम्मेलनका लागि सम्मेलनमा आउने जो कोही प्रतिनिधिलाई छोड्छ भन्दा नयाँ विचार कसैले अगाडि सार्यो भने त्यो विचारको जगमा त्यो विचारलाई लागू गर्ने त्यो नीतिलाई लागू गर्ने प्रकारको नेतृत्व हामी कहाँ बस्यो। किनभने एमाले कङ्ग्रेस लगायतका पार्टीहरूमा राप्रपामै तपाईँ हेर्नुभयो भने त्यहाँ एजेन्डा छैन, नयाँ क्रान्ति गर्नु छैन। उहाँहरू त अहिले हामी जुन स्थितिमा आइपुगेका छौँ यो परिवर्तन नै उहाँहरूका लागि बढी भएको छ। उहाँहरूले भनेको त संवैधानिक राजतन्त्रका आधारमा भएको व्यवस्था स्वीकार गर्नुभएको सबैले भन्दा जनयुद्ध र जनआन्दोलनका बलमा यो सबै लतारिएर यहाँसम्म आइपुगेको छ भन्दा हामी भनिराखेका छौँ यो परिवर्तन पुगेको छैन, आधा मात्रै भयो, व्यवस्था परिवर्तन भयो, अवस्था फेरिएको छैन। त्यसर्थमा अवस्था फेर्नका लागि अर्को नयाँ प्रकारको नयाँ ढङ्गको क्रान्ति चाहिन्छ भनेर हामी भनिराखेका छौँ। यसरी हेर्दा विचार नीतिका आधारमा उन्नत प्रकारको विचार र नीतिलाई प्रतिनिधित्व गर्ने त्यसलाई बोक्ने प्रकारको नेतृत्व चाहिन्छ। अरू र माओवादी पार्टीका बीचमा यो भिन्नता छ, म फेरि पनि प्रष्ट ढङ्गले राख्न चाहन्छु।
हुन्छ माधवजी, समय दिनुभयो, मिठो बहस गर्यौं, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँहरू अन्तिम चरणमा हुनुहुन्छ नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको, निकट भविष्यमै तपाईँहरू केन्द्रीय सम्मेलन हुँदैछ, त्यसमा तपाईँहरू लागिरहनु भएको छ, सफलता मिलोस्, तपाईँलाई शुभकामना।
नवराज लम्साल र रेडियो नेपाल परिवारलाई हार्दिक धन्यवाद।
हस्, हामी नेकपा माओवादी केन्द्रका एकजना केन्द्रीय सदस्य युवा नेता माधव सापकोटा सुबोधसँग सम्वाद गर्दै थियौं। यो सम्वादसँगै आजको अन्तर सम्वाद यहीँ सकिन्छ। मैले शुरूमा पनि भने विभिन्न दलहरूको महाधिवेशनले महाधिवेशनमय भएको राजनीतिक मुद्दा अब महाधिवेशनभन्दा बाहिर निस्केर अरू विषयमा पनि छलफल प्रारम्भ भएको छ। हिजै मात्रै पनि गठबन्धन दलको बैठक भयो, सर्वदलीय बैठकहरू भए, त्यसका पक्ष विपक्षमा छलफलहरू बाद विवादहरू हुँदै रहे, सत्ता गठबन्धनको छलफल, एमसीसीको छलफल, राष्ट्रिय सभाको निर्वाचन, त्यसै गरी कोविडका विषयमा छलफल, यी विविध मुद्दाहरू र सन्दर्भहरू उठिरहेका छन् र त्यस विषयमा पनि छलफल जारी रहनु जरूरी छ। आज चाहिँ हामीले नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको सन्दर्भ जोडेर एकजना युवा नेतासँग बहस र छलफल गर्यौं। उहाँ हुनुहुन्थ्यो सापकोटाजी अर्थात सुबोध, उहाँसँगको यो सम्वाद सँगसँगै आजको अन्तर सम्वाद यही सकिन्छ। साथी पराग पोखरेल र म नवराज लम्साल विदा माग्छौं। सुन्दै गर्नुहोस् रेडियो नेपाल, नमस्कार।